जीवन पढ्ने आमाहरू
आत्मा शान्त भए शुभ आशिष देलन माता पिता दिन दिन दूषित आँसु झरे ईश्वरले देखलान आफ्नो आउला त्यही दिन
किताब पढ्ने छोरीहरू
सती प्रथादेखि दाइजो प्रथा र अहिलेसम्म बगेका रगतका ढिकाहरूले वर्जित सीमाहरू र फोस्रो मर्यादाको पर्खाल नभत्किनु नपुंसक मस्तिष्कले हाम्रो पीडाहरूको कथा नबुझ्नु
आमाहरूको अनुभवबाट सिक्दै छोरीहरूको भविष्य सुन्दर बनाउने अठोट
कार्यक्रम आमाका कथा छोरीका सपना नमस्कार कार्यक्रम आमाका कथा छोरीका सपनामा यहाँलाई हार्दिक स्वागत छ म अस्मिता कार्यक्रम आमाका कथा छोरीका सपना तपाईँ शुक्ला गण्डकी एफएम 97.6 MHz हरेक हप्ताको बुधबार साँझ 7:30 बजे सुन्दै आइरहनु भएको छ यो कार्यक्रमको पुनः प्रसारण तपाईँ शनिबार मध्याह 12:15 बजे पनि सुन्न सक्नुहुन्छ यस कार्यक्रममा हामी विशेष गरेर नेपाली महिलाहरूको अवस्थाका सम्बन्धमा कुराकानी छलफल गर्ने गर्छौँ विशेष गरी नेपाली महिलाहरूको विगतको अवस्था के थियो त्यो बुझ्नको लागि हामी आमाहरूका कथा सुन्ने गर्छौँ भने नेपाली महिलाहरूको अहिलेको अवस्था चाहिँ कस्तो छ र नेपाली छोरीहरूले चाहिँ आफ्नो भविष्य कस्तो बनाउन खोजिरहेका छन् यो सम्बन्धमा चाहिँ हामी अहिलेका छोरीहरूसँग कुराकानी गर्ने गर्छौँ समग्रमा नेपाली महिलाहरूको विगत कस्तो थियो वर्तमान कस्तो छ र भविष्य अथवा अब आउने दिनहरू चाहिँ कस्ता हुन जरुरी छन् लैङ्गिक रूपमा हामी समान हुनका लागि अझै पनि के परिवर्तन हुन आवश्यक छन् यस्ता विषयहरूको खोजी गर्नु हाम्रो कार्यक्रमको उद्देश्य हो कार्यक्रमको आजको श्रृङ्खलामा चाहिँ मसँग एकजना पाहुना हुनुहुन्छ म उहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु उहाँ हुनुहुन्छ राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका गण्डकी प्रदेश सदस्य त्यसै गरी शुक्ला गण्डकी नगर स्तरीय अपाङ्गता सञ्जालकी उपाध्यक्ष मोतीसरा बिका उहाँलाई चाहिँ म कार्यक्रममा स्वागत गर्न चाहन्छु स्वागत छ मोतीसरा दिदी यहाँलाई कार्यक्रममा
धन्यवाद बहिनीलाई
हजुर यो शुक्ला गण्डकी नगर स्तरीय अपाङ्गता सञ्जालको हालैको अधिवेशनबाट हजुर उपाध्यक्ष हुनुभएको छ के छ संस्थागत रूपमा शुक्ला गण्डकी नगर स्तरीय अपाङ्गता सञ्जालको अवस्था चाहिँ कस्तो छ के गरिरहनु भएको छ
यो सञ्जालले चाहिँ विशेष त शुक्ला गण्डकी नगरपालिका भरिमा रहेका अपाङ्गता भएका व्यक्तिहरूको लागि सेवा सुविधा दिनको लागि स्थापना गरिएको जो सञ्जाल हो अनि हामीले जुन व्यक्तिलाई चाहिँ एउटा समस्या छ त्यो व्यक्तिको समस्याले त्यस्तै आफू जस्तै त्यो व्यक्तिको समस्या बुझ्दो रहेछ त्यो अनि फरकले चाहिँ त्यो समस्या बुझ्दैन भनेर हामीले यो टिम चाहिँ गठन गरेका हौँ अनि त्यस कारण हामीहरूले चाहिँ यो अपाङ्गता भएका व्यक्तिहरूलाई समस्या के हुन्छ उनीहरूको समस्या पहिचान गर्ने उनीहरूको आवश्यकता र इच्छाहरू के हुन् त्यो अनुसारको उनीहरूलाई विशेष हामीले आय आर्जनमा चाहिँ हामीले जोड दिन्छौँ र अर्को कुरा चाहिँ उनीहरूलाई अपाङ्गता सहयोगी सामग्री भनेर वितरण गर्छौँ त्यसमध्येमा त्योभित्र चाहिँ बैसाखी अनि व्हिल चेयर टोयलेट चेयरहरू पर्दछन् र अर्को चाहिँ विद्यालयमा अध्ययन गरिएका अपाङ्गता भएका बालबालिकाहरूलाई शैक्षिक छात्रवृत्तिहरू पनि वितरण गर्छौँ अनि अर्को चाहिँ अब हालसालै भएका चाहिँ मौरी पालन तालिम दिएर अनि मौरीको घारसहित वितरण गरेको कुराहरू छ होइन यो अहिले यो आर्थिक वर्ष 75-76 भित्रमा
हजुर
गरिएको कार्यक्रमहरू अनि भइरहेको छ अनि अलिकति योभन्दा अगाडि सञ्जाल चाहिँ अलिकति लुज भएको कारणले बिचमा 1 वर्ष ग्याप भयो काम गरिएन ओडामा रहेको बजेट चाहिँ ओडामै सीमित भयो ओडामै अलिकति संस्थाहरू भएको ठाउँमा चाहिँ कार्यक्रम भयो ओडामा रहेको संस्थाहरू छन् भने यदि नभएको ठाउँमा चाहिँ पैसा बाँड्ने कार्यक्रम पनि भयो अब हामीले गर्छौँ त्यो कार्यक्रम भन्दाखेरि कतिपय वडा अध्यक्षहरूले त्यो मान्नु भएन
हजुर भनेपछि अञ्जालले स्थानीय तहसँग स्थानीय सरकारसँग समन्वय गरेर अपाङ्गता भएका व्यक्तिहरूलाई चाहिँ कसरी हुन्छ सहज उहाँहरूको जीवनयापन बनाउनको लागि चाहिँ प्रयास गर्दै आइरहनु भएको छ।
हजुर,
अपाङ्गताभित्र पनि विशेष गरी हामी कार्यक्रममा चाहिँ महिलासँग सम्बन्धित कुराकानी गर्नुभएको भएर अपाङ्गता भएका महिलाहरूको अवस्था चाहिँ कस्तो छ होला यो शुक्ला गण्डकी नगर क्षेत्रभित्र कति जति हुनुहुन्छ त्यस्तो महिलाहरू र उहाँहरूको अवस्था चाहिँ कस्तो छ?
अब महिला चाहिँ सारी अपाङ्गता भएका महिलाहरू चाहिँ विशेष पुरुषभन्दा अलिकति केही कम त हुनुहुन्छ। पुरुष त अब विभिन्न ठाउँहरूमा गएर दुर्घटना हुने अवस्था धेरै छ अनि अहिले बिस्तारै अहिले यो प्यारालाइज हुने गर्दाखेरि पनि प्यारालाइज नै अपाङ्गता हुने अवस्था चाहिँ वृद्धिमा छ। के अरे महिला अपाङ्गता भएका महिलाहरू र पुरुषमा चाहिँ धेरै फरक पाउँदछौँ। कुनै पनि कार्यक्रमहरू सञ्चालन गर्दा समिति गठन गर्दा पुरुष भने अगाडि जान्छन् महिलालाई पछाडि पारे हुन्छ अनि महिला पनि त्यो पुरुष र महिला मध्येमा पनि महिला चाहिँ हिंसित भएकै हुन्छ कुनै अवस्थामा जुनै पनि अवस्थामा।
हजुर, त्यो महिलाहरू चाहिँ अलिकति पछाडि नै पर्न चाहिँ बाध्य हुनुहुन्छ,
एकदम बाध्यमा छ।
अब तपाईँको अलिकति व्यक्तिगत कुराकानीतिर हामी जाउँ है। तपाईँको विगत चाहिँ कस्तो थियो, बाल्यकाल कहाँ हुर्कनु भयो, कसरी पढ्नुभयो, अलिकति मलाई जानकारी दिनुहोस् न है।
म चाहिँ मेरो जन्म जामुने गुडादी वार्ड नम्बर चाहिँ एक हो, त्यहाँ चाहिँ जन्म भएको मेरो 2038 साल
हजुर
पुस 9 गते मेरो जन्म भएको हो। म चाहिँ जन्म 6 वर्षसम्म चाहिँ राम्रै तरिकाले हिँड्ने गर्थेँ भने 6 वर्षपछि चाहिँ यसरी शारीरिक रूपमा चाहिँ अशक्त भएको कारणले म हिँड्दाखेरि धेर लड्ने सम्भावना थियो, लड्दै हिँड्थेँ, घुँडामा धेरै घाउहरू हुन्थ्यो है। त्यही पनि म अपाङ्गता छु भन्ने महसुस त हुन्थेन, तर साथीहरूले जिस्काउँदा अनि गिज्याउँदा मानिसहरूले कस्तो रहेछ, यस्तो रङ्गडी रहेछ भन्दाखेरि चाहिँ त्यो बल्ल आफूलाई चाहिँ त्यो महसुस हुन्थ्यो।
हजुर,
त्यो भयो। अनि मेरो बाबा आमाको आर्थिक अवस्था अति कमजोर थियो अनि त्यो भएको कारणले मैले मेरो इच्छाअनुसारको पढ्न पनि पाइनँ। मेरो जम्मा एसएलसी पास हो
अनि
त्यही पनि स्कुल पढ्ने बेलामा चाहिँ मेरो साथीहरू मेरो शिक्षक शिक्षिकाहरूले चाहिँ मलाई चाहिँ अति माया गर्नुहुन्थ्यो
अनि
त्यही मायाले गर्दा नै मैले यो अवस्थासम्म मैले एउटा समाजसेवीको रूपमा काम गर्न पाएको छु। महेन्द्र माविबाट मैले चाहिँ एसएलसी पास चाहिँ गरेको हो।
हजुर,
मलाई टिचरहरूले एकदमै माया गरेको कारणले मलाई त्यो अवसरहरू दिनुभएको कारणले मेरो अहिलेसम्म मेरो खरेन्टारमा चाहिँ विवाह भएर आएको यो क्षेत्रमा चाहिँ मैले काम गर्न चाहिँ पाएको छु।
हजुर, 6 वर्षपछि चाहिँ आफूमा अपाङ्गता भएको चाहिँ तपाईँलाई थाहा भयो, त्यसपछि शरीर कमजोर हुँदै गयो होइन?
शरीरका यो नसाहरू सबै कमजोर छन्, लुलो छ,
लुलोपन। त्यतिखेर यो कारणले चाहिँ कम अवसर पाएँ भन्ने महसुस चाहिँ गर्नु पर्यो कि परेन? परिवारबाट कतिको साथ अनि सहयोग पाउनु भयो?
परिवारबाट चाहिँ मलाई साथ चाहिँ के धेरै मात्रामा दिनुभयो।
हजुर,
अनि मलाई के कुरामा चाहिँ परिवारले मलाई अलिकति पछाडि पार्नुभयो भने चाहिँ सबै कुरामा माया गर्ने, खाना लाउन, शिक्षामा नि माया सबै कुरामा दिनुभयो। अर्को विवाह गर्ने क्रममा चाहिँ मेरो बहिनी सबभन्दा पहिला उनको बिहा भयो, त्यसपछि मेरो बिहा भयो। किनभने दिदी छ, दिदीको बिहा पहिला गरौँ त्यसपछि बहिनीको गर्ने भन्ने त्यो कुरा भएन।
अनि
केटो माग्न आयो, केटो मागेमा आएपछि बहिनी रहेछ, बहिनीलाई बिहा अरे, बहिनीको बिहा 4 वर्षपछि होला मेरो बिहा भएको।
हजुर, अहिले अपाङ्गता भएका बालबालिकाहरूको अवस्था चाहिँ तपाईँले देख्नुहुन्छ? अझै पनि बालबालिकाहरू चाहिँ कहिले के हुन्छ भन्ने कुरा चाहिँ थाहा हुन्न, कतिपय जन्मजात कारणले, कतिपय चाहिँ पछि हुने विभिन्न दुर्घटनाको कारणले होइन, कतिपय आफ्नै वंशाणुगत कारणहरूले भइरहेको यस्तो अपाङ्गता भएका बालबालिकाहरूको चाहिँ तपाईँहरूले भोग्नु परेको जस्तो पीडा चाहिँ अहिले कतिको छ, अथवा केही समाजमा मानिसहरूमा अभिभावकमा सचेतना आएको छ कि छैन, कस्तो महसुस गर्नुभएको छ?
हुन्छ, धेरै धन्यवाद, प्रश्न एकदम गम्भीर प्रश्न गर्नुभयो, मलाई धेरै मनमा लागेको छ। मेरो जन्म मैले योभन्दा अगाडि भोगेका समस्याहरू धेरै छन्।
हजुर,
अब मेरो स्कुल पढ्ने अवस्थामा घरमा साथीहरूसँग खेल्ने अवस्थासम्म मलाई चाहिँ अलिकति नजिक भएर खेल्ने साथीहरू मलाई जिस्काउनु हुन्थेन है, तर अलि परेका मानिसहरूले मलाई जिस्काउने अनि यस्तो नराम्रो शब्दले मलाई सम्बोधन गर्थे भने होइन, अनि स्कुल पढ्दाखेरि पनि अलिकति बाटोमा हिँड्दाखेरि मान्छेहरू कसरी हिँडेको रहेछ भनेर एकदम हेर्ने, सिपदेखि पाउसम्म हेर्ने, एकदम के त्यो बाटो नकाटुन्जेलसम्म हेर्ने, त्यो विभिन्न ठाउँहरूमा जाँदाखेरि पनि कुनै कार्यक्रममा जाँदाखेरि पनि महिलै हेर्ने है त्यो हुन्थ्यो भने अहिले चाहिँ अहिलेका अपाङ्गता भएका हाम्रो बालबालिकाहरूले त्यो समस्या चाहिँ अलिक कमै भोग्नुभएको छ।
हजुर, अलिकति कम भएको छ,
अलिक धेरै नै कम भएको छ अहिले त्यो, किनभने त्यहाँ चाहिँ सचेतना गइरहेको छ, किनभने अपाङ्गता भएका व्यक्तिहरूको बिचमा चाहिँ के बोल्नुहुन्छ के बोल्नु हुँदैन, उनीहरूलाई कसरी सम्मान गर्नुपर्दछ भन्ने कुराहरू चाहिँ हामीले हरेक गाउँमा हरेक महिला आमा समूहहरूमा बाल क्लबमा विद्यालयमा कार्यक्रमहरू सञ्चालन गरेको हुनाले अहिलेका बालबालिकाहरूले त्यो समस्या भोग्नु परेको छैन, पटक्कै भन्न त पर्दैन, अझै पनि छ, विकट
अझै पनि छ, तर अलिकति कम भएको छ हेर्ने दृष्टिकोण सोचाइमा चाहिँ कम भएको छ, सबैजनालाई चाहिँ सम्मान गर्नुपर्छ भनेर त्यस्तो खालको भावना चाहिँ अहिले पछिल्लो समयमा अलि विकास भएको छ। हजुरको विवाहबारे चाहिँ विवाह कसरी गर्नुभयो, तपाईँले भन्नुभयो मेरोभन्दा बहिनीको बिहे चाहिँ पहिले भयो, किनकि तपाईँ शारीरिक रूपमा अलिकति बहिनीभन्दा पछाडि हुनुहुन्छ भन्ने अभिभावकले ठान्नुभयो र त्यो भयो होला होइन,
किनभने बाबा आमाले उहाँहरूको इच्छाअनुसार विवाह गरेको कारणले भित्र नढाटिकन भन्दाखेरि मेरो चित्त बुझ्दो चाहिँ विवाह चाहिँ होइन मेरो विचारमा।
हजुर,
अब के अरे न्यून दृष्टि हुनुहुन्छ अपाङ्गता र उहाँको बुद्धि पनि अलिकति कम थियो पहिलाको अवस्थामा बिहा हुने क्रममा है, अनि त्यसपछि उहाँ चाहिँ अलिकति हेर्दा नि आफूभन्दा अलिक सानै देखिने कि, अनि त्यस्तो खालको हुनुहुन्थ्यो, अनि परिवारमा पनि आमा बुवाहरू कुष्ठरोगी हुनुहुँदो रहेछ, त्यो त्यति बेला मलाई थाहा थिएन, मलाई त्यही केही पनि भनेन, केटाको बारेमा यस्तो छ के छ भन्ने कुरा भएन, होइन म त्यो त्यति बेला शिक्षक तालिम दिँदै थिएँ, अनि बुवाहरूले चाहिँ बिहा गर्नुपर्छ भन्नुभयो, होइन म आफ्नो खुट्टामा नभएसम्म बिहा गर्दिनँ भनेर जिद्दी गर्दा पनि उहाँहरूले मान्नु भएन, होइन बिहा गर्नुपर्छ, बहिनीहरू नि अब बिहा गरेर गए, अब तिमीले पनि बिहा गर्नुपर्छ भन्ने कुरा गर्नुभयो, म दिनभरि बाबासँग एकदमै भने, होइन बाबा म बिहा गर्दिनँ, आफ्नो खुट्टामा नभएसम्म चाहिँ म बिहा गर्दिनँ, तपाईँले कर नहुनुहुन्न सन्दाखेरि, होइन बिहा गरेर कसले पढाइ छेक्छ र पढ्ने कुरामा बिहा गरे नि हुन्छ नि भन्नु, मलाई केटो मन परेकै छैन भने बिहा अरू बल्ल मनपर्छ भन्नुभयो कि बुवाले, अनि त्यसपछि गरेपछि हाम्रो चाहिँ बिहा चाहिँ चर्चबाट चाहिँ राम्रोसँग बिहा चाहिँ भयो, यताबाट गाडी लिएर जन्ती नै गएर गर्नुभयो, भोजहरू गर्नुभयो, अनि बहिनीको भन्दा त धेरै फरक नै भयो बहिनी, अनि हाम्रो दुईजनै अपाङ्गता भएको कारणले यता परिवारमा पनि उता घरमा पनि उस्तै भएको कारणले यता केटा पक्षबाट चाहिँ जन्ती नै जानुभयो, एक्लो छोरो अनि राम्रै गरौँ भन्ने विचार होला।
हजुर, भनेपछि विवाह त्यसरी भयो, जो विवाहको बेलामा तपाईँलाई त्यस्तो लाग्यो भने अहिले चाहिँ सम्बन्ध राम्रो छ?
अहिले सम्बन्ध अब राम्रो छ, अब बुहारी भने चाहिँ पछि मनपर्छ भन्नु,
हुन त तपाईँ मानसिक रूपमा अनि त्यसपछि अरू के क्षमताको दृष्टिले सबल हुनुहुन्थ्यो होइन, पढे लेखेको पनि हुनुहुन्थ्यो, एसएलसीसम्मको अध्ययन भनेको त्यति बेला नराम्रो अध्ययन त पक्कै होइन होइन, त्यतिखेर आफूभन्दा अलिकति केही कमजोर मान्छेसँग बिहे हुँदा त्यसपछि चाहिँ वैवाहिक जीवन त्यसपछि अझै दुईजनाको जिम्मेवारी लिएर अगाडि बढ्न चाहिँ कतिको गाह्रो भयो नि, वैवाहिक जीवनको सुरुवाती दिनहरू कस्ता भए?
मनकै कुरा खोल्न पाएँ है, धेरै खुसी लागेको छ, मेरो समस्या तिता मिठा कुराहरू मैले यहाँ चाहिँ प्रस्तुत गर्न पाएको छु यहाँहरूको सामु। मेरो चाहिँ अब मभन्दा अलिकति कम पढ्नु भएको मेरो श्रीमान र आँखा पनि कम देख्ने, अनि किनभने उहाँले पनि गरुङ्गा भारी बोक्न नसक्ने, मैले नि गरुङ्गा भारी बोक्न नसक्ने है, अब एउटा छोराछोरी पायो भने छोराछोरीलाई पनि ठान्न नसक्ने अवस्था हामी परिवारमा थियो, त्यति बेला चाहिँ अब गाह्रो हुन्थ्यो, पहिला सुरुको बेलामा चाहिँ अब सासु ससुराले सानो एउटा पसल राख्नुभएको थियो मेरो बिहा हुनुभन्दा अगाडि, अनि त्यही पसलबाट जति आउँछ त्यसले चाहिँ खाने, पसलमा जे छ त्यही खाने गर्थ्यौँ, अनि त्यसपछि ठिकै छ जस्तो पऱ्यो आफ्नो भाग्यमा त्यस्तै भनेर महसुस गर्थेँ, अनि एकदमै भोक लागेको बेलामा पनि मैले त्यहाँ त्यति बेला भोक मेट्ने तिर्खा मेट्ने प्यास मेट्ने मेरो मसँग बजेट पनि थिएन, पैसा एक रुपियाँ पनि थिएन, कति भोकहरू खपेँ मैले त्यो त्यति बेला होइन, त्यति बेला एकदम महसुस भयो मैले उस्तै उस्तैसँग बिहा गर्न चाहिँ नहुँदो रहेछ, केही अलिकति मभन्दा अलिकति माथिल्लो स्तर भनौँ न थोरै धेरै थोरै भयो भने जस्तै भयो भने एउटा शान्तिर काम गर्न सक्ने जागिर खाएको श्रीमान भएको भए त मैले दुःख भोग्नु पर्ने थिएन नि भन्ने महसुस भयो। अर्को चाहिँ एउटा छोरा जन्मियो छोरा जन्मेपछि नि हामीलाई चाहिँ धान्न चाहिँ गाह्रो भयो बाहिर दौडिने रोडमा दौडिने हामी दौडिन नसक्ने श्रीमान पनि बुद्धिको कम होइन यता चारतिरै दिमागहरू घिमा घुमाउन नसक्ने खालको हुनुहुन्थ्यो मैले अब भान्सामा गर्ने कि उता छोरालाई केयर गर्ने कि अनि घर परिवार सम्हाल्ने यति गाह्रो समस्या भइरहेको छ अहिले पनि समस्या त त्यही
हजुर अनि अहिले अब तपाईँको जीवनको कुरा एकातिर भइहाल्यो अरूलाई देख्दा अझै अपाङ्गता भएका व्यक्तिहरूले चाहिँ सपाङ्ग मान्छेहरूले जसको चाहिँ शरीर बलियो छ भनौँ न मानसिक रूपमा त यहाँहरू पनि बलियो हुनुहुन्छ जसको शरीर बलियो छ उसले चाहिँ अलिकति शरीरमा थोरै समस्या भएका अथवा शारीरिक रूपमा अलिकति कमजोर भएका मानिसहरूलाई चाहिँ जीवनसाथीका रूपमा स्वीकार गरेको चाहिँ कतिको देख्नुहुन्छ
यो चाहिँ मैले यो विषयमा के भन्छु भने हामी जस्तो अवस्थाका महिला छौँ त्यस्तै अवस्थाको पुरुष भयो भने बल्ल जिन्दगी काट्न सजिलो हुँदो रहेछ किनभने हामीले अलिकति मभन्दा राम्रो अलिकति बलियोसँग बिहा गरेको भए हामीलाई धोका दिने थिए अहिले धेरैको अहिले गुनासो चाहिँ गर्नुहुन्छ मसँग अस्ति भर्खर दमौलीमा एउटा कार्यक्रम थियो यो अधिकार अपाङ्गता अधिकार सम्बन्धी एकजना दिदीले मसँग कुरा हुनुहुन्थ्यो अहिले मसँग मेरो साथमा श्रीमान हुनुहुन्न एक वर्ष अगाडि हुनुहुन्थ्यो एक वर्षपछि अहिले मसँग हुनुहुन्न कस्तो हुनुहुन्थ्यो तपाईँको श्रीमान भन्दाखेरि मभन्दा राम्रो हुनुहुन्छ बलियो हुनुहुन्छ अहिले कति वर्षको केटी हो 20 वर्षको केटी लिएर गएको जानुभएको छ भन्नुभयो त्यो अवस्था चाहिँ आउँछ त्यो अवस्था नहोस् भनेर हामी आफै सचेत हुनुपर्छ महिला दिदीबहिनीहरू जो छौँ
हजुर
अहिले बिहा गर्ने अवस्थामा पनि हामी छौँ भने त्यो चाहिँ विचार गर्नुपर्छ
हजुर सपाङ्ग मान्छेहरूले अथवा सबलाङ्ग मान्छेहरूले चाहिँ अपाङ्गता भएका मान्छेहरूलाई हेर्ने दृष्टिकोण चाहिँ कस्तो छ उनीहरूलाई साथ सहयोग चाहिँ कतिको दिइरहेका छन्
अहिलेको अवस्थामा चाहिँ धेरै साथ चाहिँ दिइरहन्छ
अहिले चाहिँ जस चेतनाको भएको
छ
अपाङ्गता भएकाहरूलाई चाहिँ अहिले सरकारले विभिन्न एउटा चाहिँ वर्ग छुट्याएर यो क वर्गको ख वर्गको भनेर थोरै थोरै चाहिँ जीवन निर्वाहको लागि थोरै भत्ता चाहिँ दिने गरेको छ होइन तर यसका अलावा अघि तपाईँले भनेको जस्तै तपाईँहरूले सञ्जाल मार्फत नगरपालिका मार्फत मौरीको घर वितरण गर्नुभयो होइन विभिन्न किसिमका तालिमहरू हुनसक्छन् अनि त्यस्तै गरेर रोजगार दिने कुराहरू चाहिँ कतिको सहज छ पाइरहनु भएको छ कि छैन
अब यो शुक्ल अन्डकी नगरपालिकामा रोजगारको कुरा त अब हिजो अस्तिदेखि नै आन्दोलनमै उत्रिएका थियौँ महिला विकास खरेन्टार बहुद्देश्य सहकारी संस्था महिला विकास र हरेक टोल विकास संस्थाका अध्यक्ष अनि हाम्रो पेन्तिकोस भैरवी समाज अपाङ्गताको संस्थाको तर्फबाट म पनि उपस्थित थिएँ अब यो अवस्थामा हेर्ने हो भने त अपाङ्गता भएका व्यक्तिहरूलाई चाहिँ सम्बोधन शुक्ल अन्डकी नगरपालिका पटक्कै छैन
हजुर
छैन
तपाईँहरूलाई चाहिँ के लाग्छ यो थोरै भत्ता लिएर अरूले चाहिँ एकदमै दया गरेर दिएको जस्तो भत्ता लिनुभन्दा त बरु हामीलाई हामीले पनि गर्न सक्ने थुप्रै प्रशस्त कामहरू छन् नि त त्यस्ता कामहरूमा चाहिँ हामीलाई प्राथमिकता दिएर चाहिँ त्यस्तो कामहरूको वातावरण मिलाइदिए हुन्थ्यो जस्तो लाग्छ कि लाग्दैन तपाईँ
लाग्छ त्यो कुरा चाहिँ अब त्यो सम्बन्धमा चाहिँ अब जस्तै अपाङ्गताको अवस्था अनुसारको कार्यक्षमताको अवस्थामा चाहिँ भर पर्छ
होइन
जस्तै सुतेको सुते हुनेहरूलाई तिनीहरूकोलाई त भत्ता चाहिँ दिनै पर्यो त्यसपछि दृष्टिविहीन ढाड भाँचिएर बसेकाहरूलाई चाहिँ केही आय आर्जनको कार्यक्रम त्यो भत्ता नभइकन आय आर्जनको कार्यक्रम चाहिँ आउने बजेटमा वर्षै पछि छुट्टी दिए तिनीहरूलाई चाहिँ राम्रो हुन्थ्यो र परिवारले पनि ए मेरो छोरा अपाङ्गतै भए पनि मेरो छोराले नि गर्यो
कमाइरहेको छ
किनभने यो छोरो अपाङ्ग छ त्यसले केही गर्दैन यसलाई के किन दिन पर्यो यसलाई आउँछ
भने
अलिक सक्नेलाई चाहिँ हस्तक्षेप गर्ने कुराहरूसम्म स्थिति छ
जस्तै अपाङ्गता भएका मानिसहरूले चाहिँ तयार पारेका सामग्रीहरू चाहिँ सजिलै बिक्री होस् होइन हामी देख्छौँ दृष्टिबिन भएका व्यक्तिहरूले चाहिँ घर घरमै पुगेर चाहिँ अगरबत्ती बेचिरहनु भइरहेको हुन्छ क्या कति धुलो धुवाँहरू खेप्दै होइन कति चाहिँ खतराहरू चाहिँ मोल्दै उहाँहरू चाहिँ सडक छेउछेउ चाहिँ हिँडिरहनु भएको पनि हामी देख्छौँ अनि हामीले आफै उत्पादन गरेको हाम्रो यो ठाउँको उत्पादन हो हामी चाहिँ यसरी बेच्दै हिँडेको भनेर भन्नुहुन्छ यो बजार प्रवर्धनमा सजिलै बिक्री हुने हिसाबले उहाँहरूले उत्पादन गरेका सामग्रीहरू चाहिँ सजिलै बजारसम्म पुग्ने हिसाबले चाहिँ कुनै पहल भएको छैन स्थानीय तहबाट अथवा तपाईँहरूले आफ्नो सञ्जाल मार्फत आवाज उठाउने कुराहरू कस्तो भइरहेछ
अहिलेको अवस्थामा हेर्दाखेरि त्यस्तो केही भएको छैन अपाङ्गता भएको व्यक्तिहरूले चाहिँ आय आर्जनको लागि केही सामग्रीहरू उत्पादन गर्नुभएको छ त्यसको बजारीकरणको विषयमा हाम्रो कुरै उठेको छैन कहीँ पनि म हरेक मिटिङमा जान्छु हरेक ठाउँमा जान्छु त्यो बजारीकरणको विषयमा चाहिँ छैन, पटकै छैन। आय आर्जन सम्बन्धी तालिम पनि दिन्छ, आय आर्जन पनि दिन्छ, तर त्यसको बजारीकरणको विषयमा कति पनि ध्यान गएको छैन। हामी आफ्नै संस्थाबाट पनि गएको छैन, सञ्जालबाट पनि गएको छैन, प्रदेशबाट पनि गएको छैन, राम्रो स्थानीय तहबाट झन् सोध्दै सोधेको छ,
स्थानीय तहबाट सोचाइमै पुगेको छैन। तपाईँहरूले चाहिँ अब आवाज लानुहुन्छ होला होइन,
अब आजको दिनबाट अब सचेत गराउनु भयो, अब कोसिसमा छौँ,
देखिरहेको हुन्छौँ कि अपाङ्गता भएको मानिसहरू चाहिँ ल कलम किनिदिनुहोस् न होइन, अनि कापीहरू स्टेसनरी सामग्रीहरू पनि झोलामा बोकेर हिँडिरहनु भएको हुन्छ, घर घर डुल्नु पर्ने अवस्था, आफै एकातिर चाहिँ आफै पीडित हुनुहुन्छ नि, झन् त्यसमाथि जीवन निर्वाहको लागि अझ बढी उहाँहरूलाई चाहिँ पीडा परिरहेको चाहिँ हामी देखिरहेका छौँ। त्यही भएर मात्रै मैले यो चाहिँ प्रसङ्ग कोट्याएको।
धन्यवाद।
हामीले अघि पनि कुरा गऱ्यौँ होइन, अपाङ्गता भएका मानिसहरू हुनुहुन्छ, उहाँहरूको आफ्नै किसिमको समस्या त छँदैछ, तर पनि अपाङ्गता भएका महिलाहरूको चाहिँ झनै बढी समस्या छ होइन, जस्तै विभिन्न प्रकारका अपाङ्गता भएका महिलाहरूको प्रजनन सम्बन्धी समस्या होइन, त्योभन्दा पहिला महिनावारी हुँदाका समस्याहरू, विशेष गरी बालिकाहरू जसको जो चाहिँ अपाङ्गता हुनुहुन्छ उहाँहरूको अभिभावकलाई तपाईँले दिने सल्लाह सुझावहरू चाहिँ के हुनसक्छन्? एउटा किशोरीमा किशोरावस्था सुरु भइसकेपछि जो चाहिँ अपाङ्गता भएको किशोरी हुनुहुन्छ उहाँमा आउने परिवर्तनहरू, अनि उहाँले चाहिँ कतिपय त हिँड्नै नसक्ने अवस्थाको होइन, आफ्नो सरसफाइ गर्नै नसक्ने अवस्थाको पनि हुनुहुन्छ, उहाँहरूलाई चाहिँ आफ्नो बुवा आमाले आफ्नो परिवारले जोसँग उहाँ बसिरहनु भएको छ उहाँहरूले चाहिँ कसरी सहयोग गर्न सक्नुहुन्छ, के गर्नुपर्छ होला जस्तो लाग्छ?
हुन्छ, सुरुमा चाहिँ अलिकति बुझ्ने अपाङ्गता भएको भए पनि, महिला भए तापनि, छोरी भए तापनि बुझ्ने छन् भने चाहिँ उनलाई बुझाउनुपर्छ समय आउँदाखेरि, है छोरी यस्तो हुन्छ, हामी यसमा चाहिँ यस्तो गर्नुपर्छ, केही डराउनु पर्दैन होइन भन्नुपर्छ आमाले, आमाको भूमिका त्यो हो होइन छोरीलाई। अब होइन मेरो पनि त्यही नै हो, अरू पनि त्यही हो, शर्म हुन्छ दाजुभाइलाई बाबालाई भन्न त, आमा त नजिक हो नि त छोरीको त, त्यही भएर आमा चाहिँ अलि छोरीसँग चाहिँ नजिक सम्बन्ध हुने भएको अरे, अनि यो शरीरमा आउने परिवर्तनहरू चाहिँ छोरीलाई पनि जानकारी गराउनु पर्छ,
जानकारी गराउनु पर्यो।
र अर्को कुरा, नसक्ने अवस्थामा स्याहार नसक्ने अवस्थामा चाहिँ आमा स्वयंले चाहिँ आफ्नो जन्म दिएको छोरी हो नि त, माया लाग्छ, अनि जन्म दिएपछि उनको स्याहार सुसारमा आमाले एकदमै ध्यान पुर्याउनु पर्छ, अरूलाई भन्दा बढी त्यस्तो खालको छोरीलाई चाहिँ पहिलो चाहिँ उनलाई समय दिनुपर्छ र दिनुहोस् भनेर हामीले भन्छौँ,
दिनुहोस् भनेर चाहिँ भन्नुहुन्छ। जो चाहिँ शारीरिक रूपमा अलिकति कमजोर हुनुहुन्छ र त्यही कारणले चाहिँ बढी हीनताबोध गर्नुहुन्छ, उहाँहरूलाई चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ कि हामी पनि सक्छौँ, हामी पनि गर्छौँ, यति थोरै कुरामा चाहिँ हामी कमजोर हुँदैमा सबै सम्पूर्ण रूपमा चाहिँ हामी कमजोर भएको नठानौँ भन्नको लागि चाहिँ के भन्नुहुन्छ?
हुन्छ, हामीले हाम्रो शरीरमा एउटा औँला छैन, एउटा हात छैन भन्दैमा हाम्रा दिमागहरू गएका छैनन् होइन, हाम्रा आँखा गएका छैनन्, हाम्रा कान गएका छैनन् होइन, हामीले सोच्न सक्ने शक्ति पनि गएको छैन, त्यस कारण एउटा औँला छैन, मेरो एउटा हात छैन, मेरो एउटा आँखा छैन, मेरो एउटा खुट्टा छैन, मेरो अब जिन्दगी बर्बाद भयो भन्नेको अहिलेको अवस्था चाहिँ छैन है।
हजुर,
सानो बाल बच्चा जन्मिएको छ भने बाबुआमा र हाम्रो नजिकको बाबुआमा र समाज र हाम्रो स्थानीय तह
हजुर
र अपाङ्गता भएको त्यो संस्था सञ्जालले पनि त्यो तिनीहरूलाई चाहिँ अलिकति ध्यान चाहिँ दिनुपर्दछ, किनभने लाई यस्तो सचेतन पुर्याउनु पर्दछ उनीहरूलाई चाहिँ, हीनता बोध गर्नेहरूलाई चाहिँ, अब जस्तै कान नसुन्ने बालक छ पटक्कै सुन्दैन, हस्पिटल लगेर नि उपचार हुँदैन भने त्यसलाई चाहिँ स्कुल खोजेर भर्ना गरिदिउँ न, बहिराहरू पढ्ने ठाउँ छ, दृष्टिविहीन पढ्ने ठाउँ ब्रेल लिपिबाट छ, त्यो खोजी गर्ने काम चाहिँ हाम्रो संस्था अपाङ्गता संस्था अनि छन् विभिन्न ठाउँहरूमा स्थापना भएका छन्, अनि हाम्रा स्थानीय तहहरू पनि हुनुहुन्छ, अनि उहाँहरूले पनि खोजेर एउटा बाटो देखाउने काम चाहिँ गरिदिनुपर्छ र उनीहरूसँग चाहिँ नजिक भएर बोलिदिने, परिवारलाई सम्झाउने पनि हामीले भेट्दाखेरि चाहिँ गर्नुपर्छ र टाइम पनि उनीहरूलाई चाहिँ दिनुपर्छ, त्यो गऱ्यो भने मात्र यो हीनता बोधहरू चाहिँ कम हुन्छ।
नगर क्षेत्रभित्र कोही चाहिँ त्यस्ता अपाङ्गता भएका व्यक्ति हुनुहुन्छ अनि तर उहाँहरू चाहिँ यो सञ्जालको सम्पर्कभन्दा बाहिर हुनुहुन्छ भने तपाईँहरूसँग आएर चाहिँ सल्लाह सुझावहरू चाहिँ लिन सक्नुहुन्छ, सहयोग लिन सक्नुहुन्छ होइन त?
मजाले सक्नुहुन्छ, हामीले भेट्दा केही समस्या भन्नुभयो भने मलाई त भन्नु एक प्रकारले भन्यो भने त भित्रदेखि नै हृदय नै खुल्छ उहाँहरूको समस्या देख्दा, अरे अब समस्याको समाधान यो हुन्छ भन्ने कन्सेप्ट मेरो चाहिँ बसिसक्यो मेरो
दाजु, लामो समय भयो है यसरी सङ्गठित भएर चाहिँ काम गर्नुभएको।
2065 सालदेखि नै मैले चाहिँ अपाङ्गता क्षेत्रमा काम गर्दै आएको हो।
हजुर, तपाईँको भविष्यको योजना चाहिँ के छ? हामीले चाहिँ यो कार्यक्रममा महिलाहरूको अथवा हामी जोसँग गफ गर्छौँ उहाँहरूको विगत कस्तो थियो त्योबाट लिएर चाहिँ अब भविष्यमा उहाँहरूको योजना चाहिँ के छ, लक्ष्य चाहिँ के छ भन्ने विषयमा पनि बुझ्ने प्रयास गर्छौँ।
पहिला सुरुको महिलाको विषयमा जोड दिन्छु, विशेष त अपाङ्गतालाई जोडिन सबैलाई नै महिलाहरूलाई नै एकमुष्ट भन्न चाहन्छु।
हजुर,
सती प्रथाबाट सुरुवात भएर आएको हो नि त हाम्रो देश, होइन?
हजुर,
सती प्रथा, श्रीमान मरेपछि हामी मर्नै पर्ने, जे चितामा जल्नै पर्ने, छोराछोरी सानै भए पनि हामी जलेर मर्नै पर्ने त्यो अवस्था थियो नि त। अहिले त्यो अवस्थाबाट बिस्तारै विकसित हुँदै, सचेत हुँदै, पढ्दै, होइन, अनि विभिन्न ठाउँहरूमा गएर उनी आफ्ना अधिकारहरू बुझ्न सक्ने हुँदै आएर अहिले अन्तिममा चाहिँ प्रधानमन्त्री हुने अवस्थासम्म छ नि त। यो अवस्था चाहिँ परिवर्तन एकदम भइरहेको छ र कतिपय चाहिँ अब परिवर्तन हुँदा हुँदै पनि कतिपय महिलाहरू पीडित नै हुनुहुन्छ, हिंसामै हुनुहुन्छ, भित्रभित्र सासू ससुराले दबाबमा पार्ने, रोएर बस्न पर्ने, आफ्नो कुराहरू भन्न नसक्ने महिलाहरू पनि मसँग भेट्नुहुन्छ, कुरा गर्नुहुन्छ।
अब
भन्ने भने सासू ससुराले रिसाउनुहुन्छ, श्रीमान रिसाउनुहुन्छ, श्रीमानले अर्को बिहा गरेर काठमाडौँ बस्छ भने श्रीमती यहाँ बसेको अवस्था छ, छोराछोरी धानेर बसेको अवस्था पनि छ, मैले त्यो देख्छु। तर त्यही महिला चाहिँ धानेर बस्छ, तिमी आफ्नो अधिकार छ अहिले, होइन, पछि आउनेको त नारी त जेठी श्रीमतीले स्वीकृत नगरेछन् त त्यसले पाउँदैन नि त। अहिले त्यो एउटा नियम राखेको एकदम मलाई खुसी लागेको छ। अहिले चाहिँ यो अर्काको श्रीमती लैजाने, अर्काको श्रीमानसँग बिहा गर्ने यो क्रम चाहिँ अलिकति घटेको हो कि जस्तो नि लाग्यो।
हजुर, पछिल्लो समय चाहिँ अलिकति कानुनले पेलिरहेको छ, त्यही भएर अलिकति यस्ता घटनाहरू चाहिँ कम सुनिन्छन्, होइन। संस्थागत जीवनमा हुनुहुन्छ, एउटा आफ्नो मात्रै नभएर सबै अपाङ्गता भएका, त्यति मात्रै नभएर आफ्नो गाउँका, आफ्नो टोलका महिलाहरूको, अपाङ्गता भएका नागरिकहरूको पनि अधिकारको लागि बोलिरहनु भएको छ, होइन, केसम्म गर्न सक्छु अथवा के सोच्नु भएको छ?
मेरो सुरुमा मेरो लक्ष्य भनौँ कि मेरो इच्छा भनौँ, सुरुमा इच्छा थियो, त्यसपछि लक्ष्य हुँदै गयो। मैले म जस्तै अपाङ्गता भएका व्यक्तिहरूलाई चाहिँ मैले माथि उठाउने मेरो लक्ष्य थियो। अहिले 65 सालदेखि आउँदाखेरि अब थाकेको अवस्था नै भयो, सबैजनाले बुझे भन्ने म पनि छ, तर पनि भेट्दाखेरि मैले सम्झाउने, बुझाउने, अनि कतै पठाउने, रेफर गर्ने, भनिदिने, पहल गर्ने काम चाहिँ मैले जिन्दगी नमरुन्जेल चाहिँ मैले यो क्षेत्रमा चाहिँ गर्छु। मैले मर्दासम्म, मेरो सास रहन्जेलसम्म मैले गर्छु, र अन्याय र अत्याचारमा परेका, हिंसामा परेका महिला दिदीबहिनीहरूको लागि पनि स्पष्ट मैले जे देखेको जे बोल्न पनि म तयार छु, मलाई त्यो आँट छ। म शारीरिकमा अपाङ्गता भए पनि मेरो बोल्ने शब्दहरू चाहिँ रोकिएको छैन।
अन्यायका विरुद्धमा र न्यायको पक्षमा चाहिँ आफ्नो आवाज सधैँ बुलन्द गरिरहनुहुन्छ। कार्यक्रमको अन्तिममा छौँ, अब चाहिँ आफ्नो आमालाई सम्झदा तपाईँको मनमा आउने एउटा भावना हुन्छ नि, कसरी सम्झिनुहुन्छ आफ्नो आमालाई चाहिँ?
यो आमाको महसुस चाहिँ कस्तो हुँदो रहेछ, पहिला चाहिँ बिहा नहुँदासम्म चाहिँ आमा बाबुलाई थर्काउने गरिन्थ्यो, अनि बिहा भए पछाडि त हामीले नि छोराछोरी जन्मायौँ, त्यो पीडा, त्यो वेदना, जन्माउने अवस्थाको पीडा, है, बिचरा हाम्रो आमाले नि मलाई यस्तो गरेर पाउनु भएको रहेछ, हुर्काउनु भएको रहेछ भन्ने एकदम महसुस लाग्छ। है, आमा भनेको चाहिँ अति ठुलो, आमा चाहिँ हामीले किन्न सक्दैनौँ, है। मेरो आमा पनि एकदम बिरामी अवस्थामा हुनुहुन्छ, मेरो चाहिँ आर्थिक अवस्था कमजोर भएको कारणले गर्दा मेरो आमालाई मैले स्याहार्न सकिनँ, तर त्यो आमा चाहिँ एकदम अहिले जिब्रो चाहिँ चलिरहेको छ, खाना निल्न मिल्दैन, मलाई एकदम पीडा छ, आमाको बारेमा मैले केही सोध्न सकिनँ। आमाले मलाई कसरी जन्माउनु भयो, कसरी पाल्नु भयो, दिनभर मेला जानुहुन्थ्यो, अनि खाजा लिएर आउँदाखेरि बटुकामा पोको पारेर हामीलाई दिनुहुन्थ्यो। आमाले यस्तो गर्नुहुन्छ, आमा यस्तो हुनुहुन्छ भन्ने मेरो एकदम, आमाले कसरी दुःख गर्नुभयो र छोरीहरूले पनि आमालाई यसरी पछि हेर्नुपर्छ भन्ने भावना त छ, तर आर्थिक अवस्था कमजोर भएर मेरो आमालाई हेर्न नसकेको अवस्था, म मेरो हृदय सधैँ दुखिरहेको अवस्था छ।
पक्कै पनि प्रत्येक आमाहरूले आफ्नो सन्तानको लागि गर्ने त्याग चाहिँ हामीले चाहिँ बयान गरेर चाहिँ सक्दैनौँ, होइन। आमा भन्ने शब्द निकाल्ने बित्तिकै हामी यति भावुक पनि हुन्छौँ कि, त्यही माथि अब आमाको अवस्था अहिले स्वास्थ्य अवस्था पनि त्यति राम्रो छैन भन्नुभयो. आमाको चाहिँ शीघ्र स्वास्थ्य लाभको पनि हामी कामना गर्छौँ. हामीले आर्थिक रूपमा कमजोर भए तापनि तपाईँले भावनात्मक रूपमा आमालाई गर्ने सहयोग त आखिर गरिरहनु भएको छ होइन. आमाले पनि तपाईँ जस्तो छोरी जन्माएकोमा चाहिँ गर्व गर्नुहुन्छ सायद. कार्यक्रममा सहभागी भइदिनु भयो, धेरै खुसी लाग्यो. धन्यवाद.
हुन्छ, धन्यवाद बहिनी.
कार्यक्रम आमाका कथा छोरीका सपनामा आज हामीले कुराकानी गऱ्यौँ मोतीसरा दिदीसँग. मोतीसरा दिदी शुक्ला गण्डकी नगर स्तरीय अपाङ्गता सञ्जालकी उपाध्यक्ष हुनुहुन्छ. त्यस्तै गरेर राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल गण्डकी प्रदेशकी सदस्य हुनुहुन्छ. अपाङ्गताको क्षेत्रमा काम गर्ने संस्था पेन्तिकोस पैरवी समाजका सल्लाहकार पनि हुनुहुन्छ भने उहाँ शुक्ला गण्डकी सात स्थित टुडा टोल विकास संस्था र सिद्ध बाबा टोल विकास संस्थासँग पनि आबद्ध हुनुहुन्छ. कार्यक्रममा सहभागी भइदिनु भएकोमा मोतीसरा दिदीलाई धेरै धेरै धन्यवाद दिँदै त्यसै गरेर कार्यक्रम सुन्नुहुने तपाईँ सम्पूर्ण श्रोता साथीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दै साथसाथै कार्यक्रमप्रति तपाईँका सल्लाह सुझाव र प्रतिक्रियाहरू भए हामीलाई शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जको फोन नम्बर 0654143378 फोन गरेर आफ्नो सल्लाह सुझाव र प्रतिक्रिया दिन अनुरोध गर्दै कार्यक्रमको यो श्रृङ्खलाबाट म स्मिता बिदा हुन्छु. नमस्कार.